بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ احزاب کی آیت کرمانک 32، 33 اور 34 کی تلاوت اور انواد سنیں گے ایران کے پرخیات قاری ابو القاسم سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ یا نساء النبی لستن کأحد من النساء فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا۔ وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس البيت ويطهركم تطهيرا۔ واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة إن الله كان لطيفا خبيرا۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتنت کرپاشیل اور دیاوان ہے۔ ہے پیغمبر کی پتنیوں، تم سامان محلاؤں میں سے کسی کی طرح نہیں ہو، یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے، اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو۔ نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتاو، عید غدیر کے شبھ اوسر پر ریڈیو تہران آپ سب کی سیوا میں ہاردک بدھائی پرستوت کرتا ہے۔ آج بدھوار ہے، مرداد کی 6، ذی‌الحجہ کی 17 اور جولائی کی 28 تاریخ۔ شوتاو، ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir، جبکہ ویب سائٹ کا پتہ ہے pastoday.com/hi۔ شوتاؤ، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سب سے پہلے آپ صدا کی بھانتی سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ سنیں گے ساپتاہک کاریکرم شوری گاتھا، اور سبھا کا انتیم کاریکرم ہوگا آج کل۔ شوتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ ریڈیو تہران سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کی اسلامی کرانتی کے سپریم لیڈر نے کہا ہے کہ پشچم پر بھروسے کا کوئی فائدہ نہیں ہے۔ سپاہی پاسداران کے کمانڈر نے کہا ہے کہ پوری دنیا کے کافر اور دشمن مل کر بھی ایک مچھر نہیں بنا سکتے۔ پاکستان کے پردھان منتری نے کہا ہے کہ امریکہ نے افغانستان کی استھتی خراب کر دی ہے۔ بھارت کے ودیش منتری نے افغانستان کی سمپربھوتا پر بل دیا ہے، اور اب آپ مریم مہردادی اور محمد مہدی سے وستار سے سماچار سنیے۔
ایران کی اسلامی کرانتی کے سپریم لیڈر نے راشٹرپتی اور سرکاری پرتندھی منڈل سے بھیٹ میں بل دے کر کہا کہ آنترک کاریکرم میں پوری طرح پشچم پر بھروسہ و وشواس نہیں کرنا چاہیے۔ اسلامی کرانتی کے سپریم لیڈر آیت اللہ العظما سید علی خامنائی نے بل دے کر کہا کہ سرکار میں یہ بات اجات ہو گئی کہ پشچم پر بھروسے کا کوئی فائدہ نہیں ہے، اور پشچمی ہماری سہایتا نہیں کریں گے، اور جہاں بھی سمبھو ہوگا وہ ہمیں آگھات پہنچائیں گے، اور جہاں بھی آگھات نہیں پہنچا رہے ہیں وہاں آگھات پہنچانا سمبھو نہیں ہے، اور جہاں بھی سمبھو ہوگا وہ آگھات پہنچائیں گے، اور یہ بہت مہتوپورن انوبھو ہے۔ انہوں نے بل دے کر کہا کہ آنترک کاریکرموں میں پوری طرح پشچم پر بھروسہ نہیں کرنا چاہیے، کیونکہ نشچت روپ سے وہ کاریکرم وفل ہو جائے گا اور نشچت روپ سے اسے آگھات پہنچے گا۔ اسلامی کرانتی کے سپریم لیڈر نے ادھیکاریوں کو سمبودھت کرتے ہوئے کہا کہ آپ نے جہاں بھی اپنے کاریکرموں میں پشچم پر بھروسہ کیا وہاں وفل ہے، اور جہاں بھی پشچم پر بھروسہ کیے بنا پریاس کیا وہاں سفل و کامیاب رہے۔ اسی پرکار انہوں نے کہا کہ جہاں بھی آپ نے وشیوں کو پشچم کے ساتھ سمجھوتے پشچم اور امریکہ کے ساتھ وارتا کے بھروسے پر چھوڑا وہاں رہ گئے، وہاں آپ آگے نہیں بڑھ پائے، کیونکہ وہ سہایتا نہیں کرتے۔ ایران کی اسلامی کرانتی کے سپریم لیڈر نے عید غدیر کی سات مسلمانوں وشیش کر ایرانی راشٹر کو بدھائی دی اور جنتا کی سیوا کو ایشور کی نعمت بتایا اور کہا کہ اس نعمت کا شکر ادا کرنے کے لیے اسلامی کرانت کے ادیشوں کو آگے بڑھانے کے لیے سمست سمبھاوناؤں سے لابھ اٹھایا جانا چاہیے۔ انہوں نے سرکار کے کریا کلاپوں کا آکلن کرتے ہوئے کہا کہ شری روحانی کی سرکار کے کریا کلاپ وبھن چھیتروں میں ایک جیسے نہیں تھے، کچھ چھیتروں میں یہ کریا کلاپ اپیکشا کے انوسار تھے جبکہ کچھ میں ایسا نہیں تھے۔
ایران کی اسلامی کرانتی سرکشک بل سپاہ پاسداران آئی آر جی سی کے کمانڈر ان چیف جنرل سلامی نے ایران کے ورودھ دشمنوں کی بھڑکاؤ سازشوں کو پرینام ہین بتایا اور کہا کہ غلط آکلن کا کوئی پرینام نہیں نکلے گا۔ انہوں نے سیم سے ویبل بسیج کو سمبودھت کرتے ہوئے کہا کہ اگر آپ ہوتے تو وبھن کالوں میں پیغمبر اسلام کے پوتر پریجنوں پر انیائے واتیاچار ہوئے ہیں وہ نہ ہوتے، اور اگر اتہاس پر نظر ڈالے تو ہم دشمنوں کے مقابلے میں کبھی بھی پراجت نہیں ہوئے ہیں، اور اگر ہم کمزور تھے تو وہ ہمارے ایمان کی کمزوری کے کارن تھا نہ کہ دشمن کی شکتی کے کارن۔ انہوں نے کہا کہ دشمن ودیت و ظاہر میں شکتیشالی ہے، اور پوتر قرآن کی شکشاؤں کے آدھار پر اگر سمست کافر اور دشمن جمع ہو جائیں تب بھی وہ ایک مچھر نہیں بنا سکتے ہیں، اور وہ مہان ایشور کی شکتی کے سامنے نیونتم مول بھی نہیں رکھتے ہیں، پرنتو بسیج اور اسلام کی نشٹاون سینا مہان ایشور کے نکٹ پریہ ہے اور اس کا بہت ادھک بہت مہتو و مولیہ ہے۔
پاکستان کے پردھان منتری نے امریکہ دوارا پہلے افغانستان میں ہستکشیپ کرنے اور پھر پوزیشن کمزور ہونے اور راجنیتک ڈھنگ سے سمادھان کے معاملے پر سوال اٹھاتے ہوئے کہا ہے کہ امریکہ نے افغانستان میں حالات خراب کر دیا ہے۔ پاکستانی پردھان منتری کا یہ بیان اس وقت سامنے آیا ہے جب افغانستان سے امریکی اور نیٹو سینکوں کے نشکاسن کا انتیم چرن میں ہے۔ منگلوار کی رات کو عمران خان نے ایک ساکشاتکار میں کہا کہ مجھے لگتا ہے کہ امریکہ نے استھتی بہت خراب کر دی ہے۔ پاکستانی پردھان منتری نے سینک مارگوں سے افغان سمسیا کے سمادھان کھوجنے کے پریاسوں کی آلوچنا کی اور کہا کہ ایسا کبھی تھا ہی نہیں۔ ان کا کہنا تھا کہ مجھ جیسے لوگ کہتے تھے کہ سینے سمادھان سمبھو نہیں ہے جو افغانستان کا اتہاس جانتے ہیں، ہمیں امریکہ ورودھی کہا گیا، مجھے طالبان خان کہا جاتا تھا۔ انہوں نے خود ویکت کیا کہ جب امریکہ کو اس بات کا آبھاس ہوا کہ افغانستان کا کوئی سینک سمادھان نہیں ہے تو دربھاگ سے امریکہ اور نیٹو سودے بازی کی پوزیشن کھو چکے تھے۔
بھارت کے ودیش منتری ایس جائے شنکر نے اپنے امریکی سمکش سے ملاقات میں افغانستان کی سوادھینتا اور سمپربھتا کی رکشا پر بل دیتے ہوئے کہا ہے کہ افغانستان میں یدھرت پکشوں دوارا گمبھیرتا سے شانتی پرکریا کو جاری رکھا جانا چاہیے، کیونکہ وشو ودیشیوں کے پربھاؤ کے بنا افغانستان میں شانتی دیکھنا چاہتا ہے۔ اس ملاقات میں امریکی ودیش منتری اینٹنی بلنکن نے بھی افغانستان میں طالبان دوارا نینترت کھیتروں میں ہنسا کی اور سنکیت کیا اور کہا کہ طالبان نے افغانستان کے جن کھیتروں پر نینترن کیا ہے ان میں جو اپرادھ ہوئے ہیں اس سمبندھ میں رپورٹوں کو دیکھ کر میں بہت چنتت ہوں۔ امریکی ودیش منتری نے کہا کہ طالبان پرتیبندھوں کو سماپت کیے جانے اور انتراشٹریہ استر پر ویدھتا پراپت کرنے کا اچھک ہے اور چاہتا ہے کہ اس کے نیتا آزادی سے دنیا میں یاترا کرے، کنتو طاقت کے بل پر ایک دیش کو نینترت کر لینا اور لوگوں کے ادھیکاروں کا ہنن و دروپیوگ ان مانگوں کی پورتی کا اچھت راستہ نہیں ہے۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہی ہیں۔ افغان ادھیکاریوں نے دکھری کندھار پرانت کے اسپن بلدک میں داخل ہونے والے چار پترکاروں کو پروپیگنڈا کے آروپ میں گرفتار کر لیا۔ اسپین بلدک میں سرکشا بلوں اور طالبان کے بیچ بھیشن جھڑپیں جاری ہیں۔ افغان ادھیکاریوں کی اس کارروائی سے میڈیا اور غیر سرکاری سنگٹھنوں کے پرتندھیوں کی اور سے کڑی آلوچنا کی گئی، یدیپی سرکار نے کہا ہے کہ وہ اس بات کو نشچت بنانا چاہتی ہے کہ رپورٹرز سرکشت رہیں۔
عراقی حزب اللہ نے کہا کہ امریکی سینکوں کی اپستھتی کسی بھی روپ میں سویکار نہیں ہے اور ادیش پشچم ایشیا سے پورن روپ سے امریکی سینکوں کو نکالنا ہے۔ عراقی حزب اللہ آندولن کے پروکتا نے بل دے کر کہا ہے کہ امریکی سینکوں کی اپستھتی کسی روپ میں سویکار نہیں ہے اور امریکی سینکوں کا نہ کیول عراق سے نکلنا بلکہ پشچم ایشیا سے نکالنا پرتیرودھک گٹوں کا مہتوپورن ادیش ہے۔
فلسطین کے سواستھ منترالے نے خبر دی ہے کہ ایک فلسطینی یووا ویسٹ بینک میں اسرائیلی سینکوں کی فائرنگ میں شہید ہو گیا۔ فارس نیوز ایجنسی کی رپورٹ کے انوسار فلسطین کے سواستھ منترالے نے منگلوار کی شام خبر دی تھی کہ ایک فلسطینی یووا دکھلی نابلس کے بیتا شہر میں اسرائیلی سینکوں کی فائرنگ میں شہید ہو گیا۔
سعودی گٹھبندھ نے بدھوار کی صبح دعویٰ کیا کہ یمن کے دو ڈرون ویمانوں اور دو بیلسٹک میزائلوں کا مقابلہ اور انہیں انٹرسیپٹ کر دیا گیا۔ فورس نیوز ایجنسی کی رپورٹ کے انوسار سعودی گٹھبندھن نے بدھوار صبح تڑکے دعویٰ کیا کہ یمنیوں کی اور سے جازان پر حملہ ور ڈرون اور دو بیلسٹک میزائل سے حملہ کیا گیا تھا، جسے ناکام بنا دیا گیا۔
اور انت میں یہ سماچار کہ میڈیا سوتروں کا کہنا ہے کہ یمن کے مغربی پرانت میں سعودی گٹھبندھن کے سینے ٹھکانوں میں زوردار دھماکہ ہوا ہے۔ المیادین کی رپورٹ کے انوسار یہ دھماکہ اس اڈے پر ہونے والے حملے کی وجہ سے ہوا، کنتو ابھی تک اس دھماکے سے جانی اور مالی نقصان کے بارے میں وستر جانکاری پراپت نہیں ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ آج کے کاریکرم میں ہم سب سے پہلے بات کریں گے فلسطینی جنتا کے خلاف اسرائیل کے بڑھتے اتیاچاروں کی،
ہاجم عشرات الجنود الصهاینہ فلسطین،
اور پھر بات کریں گے امریکی کانگریس پر ہوئے حملے کی شروع ہوئی جانچ کی۔
You can't not understand what happened۔
اور پھر چلیں گے بھارت، جہاں ساتویں دن بھی وپکشی دلوں کے ہنگامے کے کارن نہیں چلی سنسد۔
بھارتی سنسد کے مانسون ستر میں لگاتار ساتویں دن بھی۔
اور انت میں بات کریں گے ایران میں ایسے سافٹ ویئر پر ہوتے کاموں کی جو شیعہ وشواسوں کو صحیح ڈھنگ سے دنیا کے سامنے پیش کر رہے ہیں۔
دانشنامے علوی در دو بخش کتاب خانے و دانشنامے ارائه شده۔
تو سب سے پہلے چلتے ہیں فلسطین اور بات کرتے ہیں شیتر میں موجود اویدھ زیونی شاسن دوارا لگاتار فلسطینیوں کے خلاف کیے جانے والے اتیاچاروں کی۔ اویدھ ادھیکرت فلسطین کے عین المالے علاقے میں اسرائیل نے فلسطینیوں اور ان کے جانوروں کے لیے پانی بند کر دیا ہے۔ اس سمبندھ میں فلسطین سے آئی آر آئی بی کے سنواد داتا خالد سبرنا ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی اختر عباس کی آواز میں۔
ہاجم عشرات الجنود الصهاینہ فلسطین،
اسرائیل کی آتنکی سینا نے اویدھ ادھیکرت فلسطین کے عین المالے علاقے میں موجود پانی کے سوتے کی رکشا کے لیے اکترت فلسطینیوں پر حملہ کر دیا۔ یہ پانی کا سوتا ہزاروں فلسطینی قبیلوں کے لوگوں اور ان کے جانوروں کا جیون ہے۔ اسرائیل کی آتنکی سینا نے اویدھ زیونی کالونی کے نواسیوں کے سمرتھن میں فلسطینیوں اور سکری کارکرتاؤں کو باہر نکالنے کی کوشش کی، اور ساتھ ہی اسلامی گڑتنتر ایران کی میڈیا ٹیم کو بھی اس علاقے سے باہر نکال دیا۔ ایک پردرشنکاری کا کہنا ہے کہ کیونکہ اسرائیل نے سوتے کے پانی کو فلسطینیوں کے لیے بند کر دیا، اسی لیے ہم اپنا ویرودھ درج کرانے یہاں آئے ہیں۔ بھلے ہی اسرائیلی سینا ہمیں روکنے کا پریاس کرے، ہم اپنا پردرشن جاری رکھیں گے۔ ایک انہیں فلسطینی کا کہنا ہے کہ اویدھ کالونی واسی ہمارے پانی کے سوتوں کو کاٹ رہے ہیں، ہم ان سے مقابلے کے لیے مدد کی گہار لگاتے ہیں۔
اصیب العديد من الفلسطينيين واعتقل
آتنکی اسرائیلی سینا نے کئی فلسطینی اور ان کا سمرتھن کرنے والوں کو گرفتار کیا اور کئی کو گھائل کر دیا. اوید زائن شاسن الاغوار علاقے میں موجود فلسطینیوں کی زمینوں، پانی کے سوتوں اور ایسی اپجاؤ زمینوں پر قبضہ کرنے میں اوید کالونی واسیوں کی مدد کر رہا ہے جن پر ابھی تک کھیتی نہیں ہوئی ہے. ان سبھی کاروائیوں سے وہ فلسطینیوں کو پراکرتک سنسادنوں سے ونچت کرنا چاہتا ہے.
یعنی هذا الاحتلال في محاوله جديه من الاحتلال للسيطره على كل مناطق الاغوار.
ایک فلسطینی کارکرتا کا کہنا ہے کہ اوید شاسن الاغوار علاقے پر قبضہ کرنے کی اپنی شڈینترکاری یوجنا پر کام کر رہا ہے، جیسے فلسطینی چرواہوں پر جرمانہ لگانا اور ان کے کھیتوں کے پانی کی سپلائی کاٹنا. ہم فلسطینیوں کے سمرتھن کے لیے اکترت ہوئے ہیں.
الضرب والاعتداء لاصحاب الارض والحمايه.
اسرائیل کی آتنکی سینا اس علاقے میں رہنے والے فلسطینیوں کو اپنے اتیاچاروں کا نشانہ بنا رہی ہے اور ان اوید زائونی کالونی واسیوں کا سمرتھن کر رہی ہے جنہوں نے پانی کے سوتے پر قبضہ کر رکھا ہے.
خالد صبرنا خبر گزاری صدا وسیما فلسطین.
اور اب چلتے ہیں امریکہ کی، جہاں 6 جنوری 2021 کو اس دیش کی کانگریس پر ٹرمپ سمرتھکوں دوارا کیے گئے حملے کی جانچ کی پرکریا آرمبھ ہو گئی ہے. اس بارے میں نیو یارک سے IRIB کے سنواددتا کامران نجف زادے ادھک جانکاری دے رہے ہیں ہمارے ساتھی احمد عباس کی آواز میں.
Thank you very much, Chairman Thompson.
امریکی کانگریس پر 6 جنوری کو ہوئے حملے کی جانچ کر رہی سمیتی نے اپنا کام شروع کر دیا. اس پر سب کی نظریں ہیں.
And another January 6th every 4 years.
بہرحال ڈونلڈ ٹرمپ 2024 کے چناؤ کے امیدوار ہونے والے ہیں اور بائیڈن پہلے سے ادھک اسپشٹ اور کڑے تیور کے ساتھ کانگریس پر حملے کے خلاف اسٹینڈ لے رہے ہیں.
You can't not understand what happened.
کچھ ریپبلکن سدسیہ جو سوئم چناوی نتیجوں کو سویکار کرنے پر تیار نہیں تھے وہ بھی جانچ سمیتی کا حصہ ہیں. ٹرمپ کے کارکال میں وائٹ ہاؤس کے پورو چیف آف اسٹاف مارک ڈیموز کا کہنا ہے کہ کچھ بھی کہنے سے پہلے یہ ضرور دیکھنا چاہیے کہ سمیتی کا گٹھن ڈیموکریٹس نے کیا ہے تاکہ حالیہ دنوں کے جاری سنکٹوں سے دھیان کو بھٹکا سکیں. اس بیچ سمیتی کے سنوائی ستر میں امریکی کانگریس کے پولیس ادھیکاری اپنی آپ بیتی اور آنکھوں دیکھا حال سنانے کے لیے کانگریس پہنچ رہے ہیں.
And he kills somebody. Hitman goes to jail.
وہیں پینٹاگون امریکی راشٹرپتی کے پاس ہمیشہ رہنے والے پرمانو کوٹ سے لیس سوٹ کیس سے سمبندھت پروٹوکول کو لے کر پنر سمیکشا کی بات کر رہا ہے. یہ کانگریس پر حملے کی پرتکریا ہے جس میں یہ سمبھو تھا کہ پرمانو سوٹ کیس ٹرمپ یا ان کے سمرتھکوں کے ہاتھوں میں لگنے سے کسی تراسدی کو رخ دے دیتا. لگ بھگ 7 مہینے اس گھٹنا کو بیت رہے ہیں لیکن ڈیموکریٹس کی لابی اس گھٹنا کو کسی بھی استھتی میں بھولنے نہیں دینا چاہتی. اس کا ایک کارن 2024 کا چناؤ بھی ہے.
کامران نجف زاده، خبرگزاری صدا و سیما، نیویورک.
اور اب رخ کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارتیہ سنسد میں جاری ہنگامے کی. بھارتیہ سنسد کا مانسون ستر چل رہا ہے لیکن 7ویں دن بھی وپکشی دلوں کے ہنگامے کی وجہ سے دونوں صدنوں کی کاروائی بادھت رہی. اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سنواددتا شمشاد کاظمی.
بھارتیہ سنسد کے مانسون ستر میں لگاتار 7ویں دن بھی پیگاسس جاسوسی کانڈ، نئے کرشی قانون اور کچھ دوسرے مدوں کو لے کر وپکش نے سنسد کے دونوں صدنوں میں ہنگامہ کیا جس کے کارن دونوں صدنوں کی کاروائیاں بادھت رہیں. یدپی راجیہ سبھا میں آج پہلی بار پرشن کال ہوا لیکن اس بیچ وپکش کے سدسیہ آسن کے پاس آ کر ہنگامہ کرتے رہے. 19 جولائی سے جب سے سنسد کا مانسون ستر آرمبھ ہوا ہے اکت مدوں کو لے کر وپکش کے ہنگامے کے کارن کاروائیاں آگے نہیں بڑھ سکی ہیں. کیندری منتری انوراگ ٹھاکر نے کانگریس اور ترنمول کانگریس پر سنسد کی مریادا بھنگ کرنے اور بہومولیہ سمے برباد کرنے کا آروپ لگایا.
کانگریس اور ترنمول کانگریس کے سانسدوں نے جس طرح سے سدن نہ چلنے کے لیے ہر سمبھو پریاس کیا وہ ویروت کر سکتے ہیں لیکن اس کی بھی ایک مریادا ہے. مریاداؤں کو توڑنے کا کام آج جو کانگریس اور ترنمول کانگریس کے سانسدوں نے کیا ہے اس کی جتنی نندا کی جائے اتنی کم ہے.
विपक्षी दल सदन में पेगासस जासूसी कांड पर चर्चा कराने की मांग पर अड़े हुए हैं, लेकिन सरकार की ओर से कहा गया है कि पहले कोविड 19, किसान आंदोलन और महंगाई पर चर्चा होने दीजिए और सभापति को नियम तय करने दीजिए। उधर आज इससे पहले कांग्रेस सहित समान विचारधारा वाले 14 विपक्षी दलों ने एक बैठक की और सरकार को घेरने की योजना बनाई। बैठक के बाद कांग्रेसी नेता और सांसद राहुल गांधी ने विपक्ष के दूसरे नेताओं के साथ मीडिया को संबोधित किया और कहा कि पेगासस जासूसी कांड, महंगाई और किसानों के मुद्दे पर हम कोई समझौता नहीं करेंगे, लेकिन चूंकि पेगासस जासूसी कांड गंभीर मुद्दा है इसलिए इस पर पहले चर्चा होनी चाहिए।
क्या कारण है कि सदन में बात नहीं हो रही है? हम नरेंद्र मोदी जी से, अमित शाह से ये पूछ रहे हैं कि आपने इस हथियार का प्रयोग हिंदुस्तान के लोकतांत्रिक इंस्टीट्यूशंस के खिलाफ क्यों किया? हिंदुस्तान के लोकतंत्र ने क्या किया है जो आपने इस हथियार को लोकतंत्र के खिलाफ यूज किया है? ये सवाल है।
विपक्षी नेताओं ने भी कहा कि ये राष्ट्रीय सुरक्षा से जुड़ा हुआ मुद्दा है, अतः इस पर पहले चर्चा जरूरी है। विपक्षी दल पेगासस जासूसी कांड पर चर्चा के लिए संयुक्त स्थगन प्रस्ताव पेश करने वाले हैं। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
आइए और अब बात करते हैं ईरान में बनने वाले ऐसे सॉफ्टवेयरों की जो इमाम अली अलैहिस्सलाम की खिलाफत को साबित करने और उस संबंध में उठने वाले सवालों का जवाब देते हैं, साथ ही शिया विश्वासों को बहुत ही अच्छे ढंग से पेश करते हैं। पवित्र नगर कुम से IRIB के लिए अमीनी की रिपोर्ट, हमारी साथी मरियम मेहरदादी की आवाज में।
एक ऐसी प्रदर्शनी जो सॉफ्टवेयर फ्रेम के जरिए रुचि रखने वालों के लिए लगाई गई है।
दानिशनामे अलवी दर दो बख्श किताबखाने व दानिशनामे इराए शुदे।
प्रदर्शनी के संयोजक का कहना है कि अलवी विश्वकोश दो भागों में है, एक पुस्तकालय और दूसरा इंसाइक्लोपीडिया। लाइब्रेरी के भाग में 170 विषयों से अधिक किताबें हैं जो विवरण, अनुवाद और नहजुल बलागा से संबंधित संस्कृति पढ़ने योग्य है। इस सॉफ्टवेयर में नहजुल बलागा 6 भाषाओं में जैसे इंग्लिश, फ्रेंच, टर्की, स्पेनिश, इंडोनेशिया और उर्दू में अनुवाद हुआ है। वहीं नहजुल बलागा से संबंधित नवीनतम गतिविधि
बराए इस्तेफादे बिश्तर मुखातबान।
प्रदर्शनी के संयोजक कहते हैं कि संवादकों के ध्यान को ज्यादा आकर्षित करने के लिए मोबाइल सॉफ्टवेयर के जरिए एक नई योजना को आरम्भ किया गया है। वहीं इमामत के विषय पर शोध करने वालों के लिए नूरो विलायत एक दूसरा सॉफ्टवेयर है।
555 उनवान किताब।
इस सॉफ्टवेयर की योजना पर काम करने वाले इंजीनियर का कहना है कि सॉफ्टवेयर में 555 विषयों की किताबों को शामिल किया गया है जो 1100 खंड हैं। एक विषय पर एक स्थान पर सैकड़ों की संख्या में किताब मौजूद हैं, जो हजरत अली अलैहिस्सलाम की खिलाफत को साबित करने के लिए एक बेहतरीन प्लेटफॉर्म है। इसी तरह इमामों के गुणगान, उनकी विशेषताएं और उनके पद के महत्व के बारे में किताबें मौजूद हैं। इसी तरह हर तरह के सवालों के जवाब और वहाबियत की आलोचना से संबंधित किताबें भी हैं। वे लोग जो इन सॉफ्टवेयर में रुचि रखते हैं, इसके केंद्र के अलावा वे नूरमैक्स और नूरसॉफ्ट की साइटों पर विजिट कर सकते हैं। शिया समुदाय के विश्वासों के अनुसार ईश्वर को पहचानने के लिए इमामत सबसे सही रणनीतिक सिद्धांत है, और अगर हम चाहते हैं कि इसको अच्छी तरह से समझें तो इस्लामी जानकारियों से भरी कंप्यूटर की दुनिया में जाना, जिस पर ईरान में लगातार काम हो रहा है। पवित्र नगर कुम से IRIB के लिए अमीनी की रिपोर्ट।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। यह तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आज कल, लेकिन उससे पहले प्रस्तुत है कार्यक्रम शौर्य गाथा।
शौर्य गाथा।
दोस्तों, कार्यक्रम शौर्य गाथा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। इस कार्यक्रम में 1987 में उन परिस्थितियों का जिक्र करेंगे जो प्रस्ताव 598 पारित होने का कारण बने। मरियम मेहर दादी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए।
श्रोताओं, जैसा कि आप जानते हैं कि हम प्रोग्राम शौर्य गाथा में 80 के दशक में ईरान पर इराक के बासी सद्दाम शासन के हमले के मुकाबले में ईरानी राष्ट्र की पवित्र प्रतिरक्षा और इस दौरान ईरानी राष्ट्र के वीर सपूतों के शौर्य के बारे में आपको बता रहे हैं। पिछले कार्यक्रम में हमने ये बताया था कि जंग के 7वें साल जंग के मैदान में इस्लामी गणतंत्र ईरान की सद्दाम शासन पर वरीयता के बावजूद ईरान के सामने मौजूद कठिन हालात का जिक्र किया था। 1987 में इराक की बासी सेना की सैन्य क्षमता 1980 में ईरान पर थोपी गई जंग की तुलना में कई गुना अधिक हो चुकी थी, जिसके पीछे उसे पूरब और पश्चिम की दो बड़ी ताकतों और उनके पिट्ठुओं की ओर से मिलने वाली आर्थिक व सैन्य मदद थी।
कुवैत के तेल टैंकर की रक्षा के लिए अमरीकी युद्धपोत फारस की खाड़ी में दाखिल हो गए। इसी तरह अमरीकी युद्धपोत ईरान के तेल टैंकरों और तेल टर्मिनलों पर हमले के लिए इराक की बासी फौज के फाइटर जेट को सुरक्षा मुहैया करते थे। ईरान सरकार को भी अमरीका की ओर से बड़े पैमाने पर पाबंदियों और तेल की आय में कमी की वजह से जंग के खर्च और देश के जारी बजट में काफी मुश्किलों का सामना था। इन मुश्किलों के बावजूद इस्लामी गणतंत्र ईरान ने देश के पश्चिम उत्तरी मोर्चों पर कई सफल सैन्य ऑपरेशन कर चुका था। सद्दाम के बासी शासन ने भी ईरान के अपने पश्चिम उत्तरी मोर्चों में फंसे होने के अवसर से फायदा उठाते हुए दक्षिण में रणनीतिक अहमियत वाले इलाकों में अपनी रक्षा लाइन को मजबूत बनाया। 1987 के मध्य में इराक की बासी फौज के पास सिर्फ दक्षिणी इलाके में फाव से चंगुले तक 435 पैदल बख्तरबंद और मैकेनाइज बटालियन थी, जिसमें से उसने 305 को जंग के मैदान में उतारा था और 130 को रिजर्व में रखा था।
ये ऐसी हालत में है कि इस इलाके में ईरानी फौज की 100 ब्रिगेड से अधिक नहीं थी। पूरब और पश्चिम की दो बड़ी ताकतों की ओर से सद्दाम की बासी शासन की मजबूती के लिए राजनीतिक क्षेत्र में मिल रहे समर्थन के साथ ही एक और अहम घटना घटी और वो सिक्योरिटी काउंसिल में प्रस्ताव 598 के पास होने की घटना थी। ये वो प्रस्ताव था जो 1988 में जंग के खत्म होने की बुनियाद बना।
दोस्तों, इससे पहले सुरक्षा परिषद के इस्लामी गणतंत्र पर सद्दाम शासन के हमले के बारे में प्रस्ताव पूरी तरह हमलावर सद्दाम शासन के पक्ष में थे और सद्दाम के समर्थक किसी भी तरह ये जाहिर नहीं होने देना चाहते थे कि वो ईरान पर हमले में हारा हुआ नजर आए। इसी वजह से इस्लामी गणतंत्र ने इनमें से किसी एक भी प्रस्ताव को कबूल नहीं किया, लेकिन प्रस्ताव 598 में सद्दाम के समर्थकों ने करबला 5 सैन्य ऑपरेशन में ईरानी फोर्सेज की बड़ी जीत के बाद ईरान की कुछ मांगों पर ध्यान दिया। यह ऑपरेशन इराक के दूसरे सबसे बड़े शहर के पूरब में अंजाम पाया, जिससे यह शहर ईरानी फोर्सेज के नियंत्रण में आते आते रह गया।
ईरानी सरकार ने प्रस्ताव 598 को अन्यायपूर्ण करार देते हुए न तो उसे रद्द किया और न ही कबूल किया। ईरान ने इस प्रस्ताव के संबंध में सुरक्षा परिषद को संबोधित करते हुए उसे बताया कि किस तरह वो दुनिया में शांति व सुरक्षा कायम करने के अपने कर्तव्य को अंजाम देने में नाकाम रहा। ईरान का मानना था कि संघर्ष विराम लागू होने से पहले इराक के हमलावर होने का ऐलान हो। इस संबंध में तत्कालीन संसद सभापति व जंग के मुख्य कमांडर आयतुल्ला हाशमी रफसंजानी ने कहा था, इस्लामी गणतंत्र ईरान ने प्रस्ताव 598 को पूरी तरह रद्द नहीं किया है क्योंकि इस प्रस्ताव में बहस की गुंजाइश है। दूसरे ये चाहते हैं कि हम या तो इस प्रस्ताव को पूरी तरह कबूल कर लें या पूरी तरह रद्द कर दें। इस प्रस्ताव का नकारात्मक पहलू यह है कि इसमें यह कहा गया था कि बातचीत शुरू होते ही हमलावर की पहचान होने और उसके खिलाफ मुकदमे से पहले ही संघर्ष विराम का ऐलान हो जाए। हम इस अनुच्छेद को कबूल नहीं करते। हमारा कहना है कि पहले हमलावर की पहचान की जाए, इसके बाद गंभीर मुद्दों के हल का रास्ता साफ हो।
प्रस्ताव 598 पास होने के बाद ईरान की इसे न तो कबूल और न ही रद्द करने पर आधारित नीति के ऐलान के बाद अंतर्राष्ट्रीय स्तर पर ईरान पर इस प्रस्ताव को कबूल करने के लिए दबाव बढ़ने लगा। इन दबावों में ईरान के खिलाफ डायरेक्ट और इनडायरेक्ट धमकी शामिल थी। मिसाल के तौर पर अमरीकी विदेश मंत्रालय के प्रवक्ता ने प्रेस कॉन्फ्रेंस में कहा था, ईरान के पास सुरक्षा परिषद का साफ जवाब देने के लिए शुक्रवार तक वक्त था। अगर नकारात्मक जवाब दिया गया तो वाशिंगटन सुरक्षा परिषद पर दबाव डालेगा कि वो संघर्ष विराम को लागू कराने के लिए हथियारों पर पाबंदी का समर्थन करे।
तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रीगन ने यूएन जनरल असेंबली में तत्कालीन ईरानी राष्ट्रपति की मौजूदगी का उल्लेख करते हुए कहा था, मैं इस अवसर को इस्तेमाल करते हुए उनसे चाहता हूं कि वो साफ तौर पर बिना किसी अस्पष्ट बिंदु के इस बात का ऐलान करें कि ईरान सुरक्षा परिषद के संघर्ष विराम लागू कराने के प्रस्ताव को कबूल करता है या नहीं। अगर ईरान इसका न में जवाब देता है तो सुरक्षा परिषद के पास ईरान को दंडित करने और उसके पास प्रस्ताव मनवाने के सिवा कोई रास्ता नहीं बचेगा। अमेरिकियों की धमकी के जवाब में ईरान की नीति में कोई बदलाव नहीं आया। तत्कालीन संसद सभापति आतुल्ला हाशमी रफ्तनजानी ने कहा था, अगर सुरक्षा परिषद हमलावर को चिन्हित व अपराधी ठहराने पर अपनी कोशिश केंद्रित करे तो ईरान भी सुरक्षा परिषद के साथ पूरी तरह सहयोग के लिए तैयार है।
दोस्तों, प्रस्ताव 598 में पिछले प्रस्तावों की तरह जंग शुरू करने वाले देश का कोई जिक्र नहीं था और पहली बार ये प्रस्ताव यूएन चार्टर के सातवें अनुच्छेद की तरह पास हुआ था। प्रस्ताव 598 ईरान के साथ इराक की जंग के बारे में सुरक्षा परिषद के पिछले प्रस्तावों से काफी हद तक अलग था। ये पहला प्रस्ताव था जिसमें शांति की शर्तें कुछ हद तक संतुलित थीं। कुल मिलाकर यह कहना सही रहेगा कि प्रस्ताव 598 का लक्ष्य ईरान पर जंग को खत्म करने के लिए दबाव डालना था। इसी वजह से ईरान की ओर से प्रस्ताव के कबूल न होने की हालत में अमेरिका ने हथियारों पर पाबंदी की योजना पेश की थी।
ईरान के तत्कालीन उप विदेश मंत्री अब्बास मलिकी का प्रस्ताव 598 के पास होने के वक्त माना था। ईरान के खिलाफ इराक जंग के बारे में सुरक्षा परिषद की ओर से पास होने वाले सभी प्रस्तावों और बयानों में प्रस्ताव 598 सबसे अहम महत्वपूर्ण है। ये प्रस्ताव कई आयाम से महत्वपूर्ण है। मलिकी इस प्रस्ताव के बारे में कहते हैं, प्रस्ताव 598 का पहला अहम बिंदु ये था कि इसमें ईरान की अपेक्षाओं को कुछ हद तक मद्देनजर रखा गया था। ईरान इराक जंग के बारे में सबसे पहले जारी होने वाले प्रस्ताव और बयान में इस जंग को जंग ही नहीं माना गया था, बल्कि ऐसी स्थिति का उल्लेख किया गया था जिसके बारे में दोनों पक्षों के बीच मतभेद था, लेकिन प्रस्ताव 598 में साफ तौर पर कहा गया था कि ये जंग है और जंग में एक पक्ष शुरुआत करने वाला होता है। प्रस्ताव 598 के अनुच्छेद 6 के अनुसार यूएन सेक्रेटरी जनरल से अपील की गई थी कि वो ईरान और इराक से परामर्श करने के साथ ही जंग के जिम्मेदार का पता लगाने के लिए एक जांच कमेटी बनाएं, जो कम से कम वक्त में इस काम को अंजाम देकर इसकी रिपोर्ट सुरक्षा परिषद को सौंपे। यानी ये बात साफ हो जाए कि इस जंग की शुरुआत करने वाला कौन था, क्योंकि इराक का दावा था कि ईरानी फोर्सेज ने जंग शुरू की है और हमारा कहना था कि इराकी फोर्सेज ने हमारे अनेक शहरों में एयरपोर्टों पर अचानक हमला किया। ये विषय बहुत अहम था कि जंग शुरू करने के लिए जिम्मेदार पक्ष चिन्हित हो जाए।
ईरान के तत्कालीन उप विदेश मंत्री अब्बास मलिकी कहते हैं, उक्त प्रस्ताव के संकलन के लिए तेहरान यूएन जनरल सेक्रेटरी और उनके सहायकों व प्रतिनिधियों के बीच कई बार बातचीत हुई। हमारे कूटनीतिक इन दो लोगों के साथ पूरी तरह संपर्क में थे ताकि इस प्रस्ताव में ईरान की मांगें शामिल हो सकें। ایران کی اور سے سب سے اہم بندو یہ اٹھایا گیا کہ ہمیں اس بات کا بھروسہ نہیں ہے کہ اگر ختم ہو جائے تو عراق ان علاقوں کو خالی کرے گا جس پر اس نے قبضہ کیا ہے، لیکن پرستو 598 کے ایک اہم انوچھید میں دونوں پکشوں پر سنگھرش ورام کا پالن اور سبھی فورسز کو انتراشٹریہ سرحد پر واپس لانا انیواریہ کیا گیا تھا، اور یہ ایسی شرط تھی جس پر ایران کو راضی کیا جا سکتا تھا، کیونکہ جنگ کے انتم حصے میں اور 1987 میں پرستاو 598 پاس ہونے کے وقت عراق نے جنگ کی شروعات کے وقت کی طرح دوبارہ حملے شروع کر دیے تھے اور ایران کے دکشن اور دکشن پشچمی بھاگ کے کچھ علاقوں پر دوبارہ قبضہ کر لیا تھا۔
دوسری اور ایران کے تیل کے پرتشٹھان پر بھی حملے ہو رہے تھے، یہاں تک کہ 1987 میں 100 سے ادھک ایرانی تیل ٹینکر پر حملے ہوئے تھے۔ جنگ انتراشٹریہ آکار لیتی جا رہی تھی جس وقت عراق ایران کے تیل ٹینکروں اور تیل کے پرتشٹھانوں پر حملے کر رہا تھا، اس وقت ایران کی اور سے بھی جواب دیا جانا سوبھاوک تھا۔ کویت، یو اے ای اور سعودی بندرگاہوں سے ہرمز اسٹریٹ روانہ ہونے والے تیل ٹینکروں پر امریکہ، پورو سوویت سنگھ اور فرانس کے جھنڈے لگے ہوتے تھے تاکہ ایران اور عراق کے حملے سے سرکشت رہیں۔ ایران کے یاتری ہوائی جہاز پر امریکی ایئر کرافٹ کیریئر سے حملہ چھیتر میں اس فورسز کی موجودگی کا دشپرینام تھا۔
व्यवहारिक रूप से प्रस्ताव 598 में सार्थक बिंदुओं के साथ साथ ईरान और इराक दोनों को जंग के संबंध में एक स्तर तक जिम्मेदार ठहराया गया था। مثال کے طور پر اس کوش کی استھاپنا کے وشے میں جو نقصان کی بھرپائی کے لیے دوسرے دیشوں کی مدد حاصل کرنے کے لیے تھی، یہ طے پایا تھا کہ دونوں دیشوں کو اس کوش سے برابر کی مدد ملے اور قانونی نظر سے حملہور اور پیڑت کے بیچ کسی طرح کا انتر نہیں مانا گیا تھا۔
بہرحال 598 پہلی بار یو این چارٹر کے ساتویں انوچھید کے انوسار پاس ہوا تھا تاکہ اس کے لاگو ہونے کی گارنٹی رہے۔ اس کاروائی کا مطلب یہ تھا کہ پرستاؤ پر عمل ایران اور عراق سہت سبھی دیشوں پر انیوار ہے، اسی وجہ سے ایران اور عراق اس پرستاؤ کو ماننے پر بادھ تھے۔ جس دن یہ پرستاؤ پاس ہوا، ایران سینیہ وریتا کی وجہ سے جنگ کو ختم کرانے کے لیے اس پرستاؤ کی ضرورت کو محسوس نہیں کر رہا تھا۔ دوسری اور اس سمے ایران کو یو این پر بہت زیادہ بھروسہ بھی نہیں تھا، اسے ایسا سنگٹھن مانتا تھا جو بڑی طاقتوں اور سرکاروں کی سیوا کرتا ہے نہ کہ راشٹروں کی۔ ایران نے ایک سال بعد جنگ کے حالات بدلنے پر پرستاو 598 کو قبول کیا تھا۔
دوستو، کارکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ آج کل
दोस्तों, कार्यक्रम आजकल की कन्नी कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। स्वाति और अख्तर अब्बास का सलाम स्वीकार करें। आतंकी संगठन मुजाहिदीन खल्क, जिसे ईरान में मुनाफिकीन कहा जाता है, और मीडिया व राजनीतिक हलकों में जो MKO के नाम से भी कुख्यात है, उसके बारे में ईरान के सुप्रीम लीडर आयतुल्लाहिल उज्मा खामेनेई ने अपने हालिया भाषण में कुछ महत्वपूर्ण बातों का उल्लेख किया है, उस पर चर्चा करेंगे।
ईरान के न्यायपालिका प्रमुख आयतुल्ला शहीद बहिश्ती और उनके 70 से अधिक साथियों के शहादत दिवस और न्यायपालिका दिवस के उपलक्ष्य में ईरान की न्यायपालिका के प्रमुख और अन्य अधिकारियों ने आयतुल्लाहिल उज़्मा सैयद अली खामेनेई से मुलाकात की। इस मुलाकात में आयतुल्ला खामेनेई ने कहा कि MKO ने खुलेआम ये बात स्वीकार की है कि 28 जून 1981 का आतंकी धमाका और इसी तरह दूसरे कई आतंकी हमले उसी ने किए हैं, लेकिन आज फ्रांस और मानवाधिकार के दावे करने वाले दूसरे देशों के भरपूर समर्थन से वो आज़ादी के साथ आवाजाही और गतिविधियां कर रहे हैं। इंसान पश्चिमी सरकारों के मानवाधिकारों के दावों और दूसरी ओर आतंकियों के प्लेटफॉर्म देने की बेशर्मी को देखकर हैरत में पड़ जाता है।
इस्लामिक क्रांति की सफलता के बाद ईरानी राष्ट्र को बड़े पैमाने पर आतंकी साजिशों का सामना करना पड़ा, जिसकी वजह से ईरान को 17,000 से अधिक बेगुनाह लोगों की कुर्बानी देनी पड़ी। वर्ष 1979 से 1981 के बीच MKO संगठन के आतंकियों ने आम नागरिकों और क्रांतिकारियों को अपने आतंकवाद का निशाना बनाया। अमेरिका और कुछ यूरोपीय देशों ने यह जानते हुए भी कि यह संगठन हजारों बेगुनाहों के कत्ले आम में लिप्त है, उसका भरपूर समर्थन किया। इन आतंकियों ने कुछ समय फ्रांस में गुजारा और जब ईरान के खिलाफ इराक का युद्ध शुरू हो गया तो यह आतंकी फ्रांस से इराक पहुंच गए ताकि ईरान के खिलाफ जंग में सद्दाम का साथ दे। इराक पर अमेरिका के हमले और सद्दाम शासन के पतन के बाद इस आतंकी संगठन के तत्व एक बार फिर अमेरिका और यूरोपीय देशों की शरण में चले गए और उन्हें पश्चिमी देशों ने अपनी देखरेख में अल्बानिया स्थानांतरित कर दिया।
ईरान की दुश्मन सरकारों की योजना थी कि आतंकी संगठन MKO की मदद से ईरान में महत्वपूर्ण हस्तियों का टारगेट किलिंग करें और धीरे धीरे ईरान की शासन व्यवस्था को ध्वस्त करके इस देश में ऐसी सरकार का गठन करें जो अमेरिका के इशारे पर काम करने वाली हो। ये बड़ा खतरनाक मंसूबा था जो अमेरिका और उसके घटकों ने ईरान के खिलाफ तैयार किया था, मगर उन्हें इस मंसूबे में कामयाबी नहीं मिली।
साल तक अमेरिका ने इस आतंकी संगठन को अपने वित्तीय और राजनीतिक समर्थन की छाया में रखा और उसे हर प्रकार के जरूरी संसाधन और उपकरण उपलब्ध कराए और ईरान की जनता और अधिकारियों के खिलाफ इस संगठन की आतंकी गतिविधियों का समर्थन किया। दस्तावेजों से पता चलता है कि 1960 के दशक से ही अमेरिका की सरकार पश्चिमी एशिया, यूरोप और लैटिन अमेरिका में सक्रिय कम से कम 8 आतंकी संगठनों का समर्थन करती आ रही है। इन संगठनों में MKO का नाम भी शामिल है।
ये संगठन ईरान में इस्लामी लोकतांत्रिक व्यवस्था में प्रभावी भूमिका रखने वाले नेताओं, अधिकारियों और हस्तियों को कत्ल कर रहा था ताकि ईरान में राजनीतिक शून्य की स्थिति पैदा हो जाए और इस्लामी लोकतांत्रिक व्यवस्था गिर जाए। कानूनविद प्रोफेसर महमूद अब्बासी कहते हैं कि 3 दशकों में ईरान के भीतर 10 से अधिक आतंकी संगठन सक्रिय हुए। इनमें आतंकी संगठन MKO ने ईरान के राष्ट्रपति शहीद रजाई और प्रधानमंत्री बाहुनर की हत्या कर दी। इसका उद्देश्य भी यही था कि ईरान में राजनीतिक व्यवस्था ध्वस्त हो जाए। यह अपने आप में बिल्कुल अलग प्रकार की घटना थी कि आतंकियों ने राष्ट्रपति और प्रधानमंत्री को कत्ल कर दिया।
आज भी इस आतंकी संगठन की गतिविधियां अमेरिका और यूरोपीय देशों की देखरेख में जारी है। वैसे ये गतिविधियां अब कई रूप में अंजाम दी जा रही है। हाल ही में जब 18 जून को ईरान में चुनाव हुए और विदेशों में रहने वाले ईरानी नागरिकों के लिए दूतावासों और वाणिज्य दूतावासों तथा अन्य स्थानों पर मतदान का बंदोबस्त किया गया तो कुछ यूरोपीय देशों में मतदान के लिए पहुंचने वाले ईरानी नागरिकों पर इन आतंकियों ने हमले किए। यहीं से साबित हो जाता है कि अमेरिका और यूरोपीय देश मानवाधिकार के दावे तो बढ़ चढ़ कर करते हैं लेकिन आतंकियों के समर्थन में भी पीछे नहीं रहते।
अमेरिका आम जनमत को धोखा देने वाले नारे बहुत लगाता है और अपने विचार में आतंकवाद को वो अच्छे और बुरे आतंकवाद में बांटता है ताकि जिस आतंकवाद को वो अपने हित में देख रहा है उसका समर्थन करे। अमेरिका वर्षों से यही कर रहा है। कुछ आतंकी संगठनों का समर्थन करता है जबकि कुछ ऐसे संगठनों को आतंकवादी घोषित करता है जो ज़ायनी आतंकवाद जैसी समस्याओं से लड़ रहे हैं और अपनी धरती से ज़ायनियों का अवैध कब्जा खत्म करने के लिए संघर्षरत हैं।
ईरान के सुप्रीम लीडर ने बिल्कुल सही कहा है कि यह अमेरिका और यूरोपीय देशों की दोहरी रणनीति है कि ईरान में बेगुनाह नागरिकों और अधिकारियों की हत्या करने वाले आतंकियों को वह अपने यहां आजादी से घूमने फिरने की अनुमति देते हैं बल्कि उनकी भरपूर मदद भी करते हैं।
जॉन बोल्टन का नाम बहुत जाना पहचाना है। जॉन बोल्टन अमरीका के कट्टरपंथी विचार वाले अधिकारी रहे हैं। वो ट्रंप के सत्ताकाल में राष्ट्रीय सुरक्षा सलाहकार के पद पर आसीन रहे जबकि इससे पहले संयुक्त राष्ट्र संघ में अमेरिका के प्रतिनिधि रह चुके हैं। इसी तरह वो दूसरे भी कई पदों पर काम कर चुके हैं। बोल्टन अपने कट्टरपंथी विचारों और युद्धोन्माद के लिए बदनाम हैं। अमेरिका के राजनीतिक और प्रचारिक गलियारों में उन्हें इसी छवि से जाना जाता है। जॉन बोल्टन ने जुलाई 2017 में एमक्यू आतंकी संगठन के एक कार्यक्रम में भाग लिया और बयान दिया कि आज हमारे यहाँ अमेरिका में एक ऐसा राष्ट्रपति है जो तेहरान सरकार का कट्टर विरोधी है। अमेरिका के राष्ट्रपति की नीति में पुनर्विचार इस तरह होना चाहिए कि 1979 में इमाम खुमैनी के हाथों जिस सरकार का गठन हुआ वो अपनी उम्र के 40 साल पूरा न कर सके।
यह बयानबाजी दरअसल हेंसन नाम की एक योजना का हिस्सा थी जिसे नेशनल सिक्योरिटी स्टडी नामक थिंक टैंक ने तैयार किया था जिसे तैयार करने में व्हाइट हाउस के सुरक्षा अधिकारियों से बहुत करीब एक टीम का हाथ था। जब अमेरिका ईरान के साथ किए गए परमाणु समझौते से बाहर निकला तो उसके 2 दिन बाद फ्री बेकन नामक एक मीडिया संस्थान ने इस योजना को प्रकाशित किया।
दोस्तों, अमेरिका के प्रख्यात पत्रकार साइमर हर्श ने अप्रैल 2015 में न्यूयॉर्कर मैगजीन में अपने लेख में लिखा कि ईरान में परमाणु वैज्ञानिकों की हत्या अमेरिका और इसराइल की संयुक्त योजना के तहत अंजाम दी गई। इस योजना को व्यवहारिक बनाने के लिए आतंकी संगठन एमकेओ को अपनाया गया। इस पत्रकार ने लिखा कि अमरीका लंबे समय से एमकेओ आतंकी संगठन के तत्वों को नवादा के मरुस्थलीय इलाके में आतंकी हमलों और टारगेट किलिंग की ट्रेनिंग दे रहा है। वैसे भी अमेरिका की CIA, इसराइल की मोसाद और ब्रिटेन की MI6 जैसी इंटेलिजेंस एजेंसियों का लंबा रिकॉर्ड रहा है कि वो अपने विरोधी देशों की राजनीतिक हस्तियों और वैज्ञानिकों की हत्या करवाती हैं।
मजीद शहरयारी, मुस्तफ़ा अहमदी रोशन, मसूद अली मोहम्मदी और दारियूश रेजाई नेजात ईरान के वह परमाणु वैज्ञानिक थे जिनकी हत्या आतंकी संगठन एमकेओ के तत्वों की मदद से की गई। हाल ही में ईरान के परमाणु व रक्षा क्षेत्र के वैज्ञानिक शहीद फकरी जादे को भी इसी प्रकार के आतंकी हमले में शहीद कर दिया गया। डॉ मोहसिन फकरी जादे को 27 नवंबर 2020 तेहरान प्रांत के आबसर्द इलाके में शहीद किया गया।
शहीद फखरजादे वरिष्ठ भौतिक शास्त्री और तेहरान विश्वविद्यालय के प्रोफेसर थे। उन्होंने भौतिक विज्ञान के साथ ही रासायनिक विज्ञान, जीव विज्ञान और परमाणु विज्ञान में बहुत बड़ी उपलब्धियां अर्जित की। उनका एक बड़ा योगदान कोरोना वायरस का पता लगाने वाली किट का निर्माण भी है, जिससे कोरोना वायरस के फैलाव को रोकने में मदद मिलती है। ईरान को ये सफलता तब मिली जब इस देश पर अमेरिका और उसके घटकों ने प्रतिबंध लगा रखे हैं और किसी तरह का सहयोग करने के लिए वो लोग तैयार नहीं हैं।
आतंकी संगठनों की मदद से विरोधी देशों में हिंसा फैलाने का अमेरिका का पुराना इतिहास है। अमेरिका और पश्चिमी देशों की इस दोहरी नीति का नतीजा है कि जिन आतंकियों ने ईरान में खुलेआम आतंकी हमले किए उन्हें अमेरिका और यूरोपीय देशों में शरण मिली है। यहीं से यह अंदाजा लगाया जा सकता है कि आतंकवाद से जंग के बारे में अमेरिका के दावे में कितनी सच्चाई है। अमेरिका यह संदेश देने की बहुत कोशिश करता है कि वह आतंकवाद को किसी हाल में सहन नहीं कर सकता, मगर अमेरिका की नीतियों और रवैये को परखा जाए तो यह हकीकत सामने आ जाती है कि आतंकवाद को जन्म देने में अमेरिका की महत्वपूर्ण भूमिका है।
दोस्तों, अमेरिका को कई बार अपनी दोहरी नीतियों का खामियाजा भी भुगतना पड़ा है। इस समय अमेरिका के अंदरूनी हालात के बारे में बहुत से विशेषज्ञ ये कहते हैं कि दोहरी नीतियों के चलते अमेरिका के हालात बहुत ही विस्फोटक हो चुके हैं। कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दें।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे कार्यक्रम आजकल, और अब सुने मुख्य समाचारों के सारांश का। ईरान की इस्लामी क्रांति के सुप्रीम लीडर ने कहा है कि पश्चिम पर भरोसे का कोई फायदा नहीं है। सिपाही पासदारान के कमांडर ने कहा है कि पूरी दुनिया के काफिर और दुश्मन मिलकर भी एक मच्छर नहीं बना सकते। पाकिस्तान के प्रधानमंत्री ने कहा है कि अमेरिका ने अफगानिस्तान की स्थिति खराब कर दी है। भारत के विदेश मंत्री ने अफगानिस्तान की संप्रभुता पर बल दिया है। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज पर सुन रहे थे। हमें आशा है कि हमें हमारा ये प्रसारण भी आपको अवश्य पसंद आया होगा। तो शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज़, शुभ रात्रि।